بسم اللہ الرحمن الرحیم. ناظرین السلام علیکم. انداز جہاں کے ساتھ محمد مہدی شرافت حاضر ہے. ہمارا ای میل ایڈریس ہے andaz_jahan@sahartv.ir اور ہماری ویب سائٹ کا پتہ ہے urdu.sahartv.ir. اور آج انداز جہاں میں ہماری گفتگو کا موضوع ہے 9/11 کے واقعات اور دنیا پر اس کے اثرات. تو لیجیے ملاحظہ فرمائیے انداز جہاں. جی ناظرین، 9 ستمبر 2011 کے واقعات کی آج 10ویں برسی منائی جا رہی ہے. ان مشکوک واقعات کو 10 سال بیت گئے. 11 ستمبر کے واقعات کے بعد جیسا کہ آپ جانتے ہیں امریکہ کی قیادت میں دہشت گردی مخالف عالمی مہم کے نام پر پوری دنیا کو دہشت گردی کی آگ میں جھونک دینے کی کوشش کی گئی. امریکہ نے اس واقعے کے بعد پہلے افغانستان اور اس کے بعد عراق پر چڑھائی کر دی. دو ملکوں پر اس نے عملاً قبضہ کر لیا. افغانستان اور عراق پر امریکی حملے میں ایک رپورٹ کے مطابق کم سے کم 12 لاکھ بے گناہ افراد مارے گئے. اس کے علاوہ بگرام، ابو غریب اور دنیا کے بہت سے ملکوں میں امریکہ کی خفیہ جیلیں قائم ہوئیں. گوانتانامو جیل کے لیے تو امریکہ نے صاف اور واضح لفظوں میں یہ کہہ دیا کہ اس جیل پر دنیا کا کوئی قانون لاگو نہیں ہوتا ہے اور یہ علاقہ ہر کنونشن، ہر معاہدے اور ہر قانون اور ہر انسانی اصول سے مستثنا ہے. وہاں امریکہ نے کھل کے انسانی حقوق کی پامالی کی اور انسانی حقوق کی پامالی کی بدترین مثالیں وہاں قائم کی گئیں. یہ تو گوانتانامو کے سلسلے میں اعلان کیا گیا، لیکن پوری دنیا میں ابو غریب، بگرام اور دیگر ملکوں میں جو امریکہ کی خفیہ جیلیں رہی ہیں، عملاً ان جیلوں کو بھی دنیا کے ہر قانون اور ہر اصول سے مستثنا رکھا گیا. آج دنیا ایسی حالت میں 11 ستمبر کے واقعات کی برسی منا رہی ہے کہ ان مشکوک واقعات سے متعلق بہت سے ابہامات اب تک تشنے جواب ہیں. تو آئیے چلتے ہیں لندن اسٹوڈیو، جہاں بر صغیر کے ممتاز دانشور اور سینئر تجزیہ نگار ڈاکٹر عنایت اللہ اندرابی صاحب موجود ہیں. ان سے گفتگو کا آغاز کرتے ہیں. ڈاکٹر اندرابی صاحب، السلام علیکم جناب.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
اندرابی صاحب، 9/11 کے واقعات کو 10 سال ہو گئے، لیکن ان واقعات سے متعلق بہت سے پہلو اور بہت سے نکات اب بھی پردے ابہام میں ہیں، اور کہا یہ جاتا ہے کہ امریکی اسٹیبلشمنٹ نے دانستہ اس ابہام کو باقی رکھا ہے اور اس کو دور کرنے کی کوشش نہیں کی ہے. 9/11 کے حقائق کو سامنے لانے میں امریکہ کے سامنے رکاوٹ کیا ہے؟
بسم اللہ الرحمن الرحیم. دیکھیے مہدی صاحب، آپ نے اپنے افتتاحی کلمات میں ایک اچھے لفظ کا انتخاب کیا، وہ یہ تھا کہ آپ نے اس کو مشکوک واقعات کا نام دیا. یہ جو 9 ستمبر 2001 کو جو ہوا، مجھے ذرا تھوڑی سی آپ اس میں ذرا تھوڑی تفصیل کے ساتھ ذرا بات کرنے کا موقع دیں، میں انشاءاللہ اپنے وقت میں ختم کروں گا. تو گزارش یہ ہے کہ یہ واقعات جو ہیں اتنا ہی نہیں کہ ان کے کچھ پہلو ابھی ان کی پوری تحقیق نہیں ہو سکی ہے، بلکہ ابھی تک بنیادی سوال کا جواب ہی نہیں ملا ہے.
جی
ابھی تک ये देखिए, 9/11 के बाद हुआ ये कि अमेरिका ने एक मुहिम चलाई
जी,
और ये मुहिम जो है डोमेस्टिकली इसका ये ऑब्जेक्टिव रहा अमेरिका में और दीगर यूरोप में कि हम यहाँ के शहरियों की जिंदगी महफूज तर बनाएंगे
जी,
हम यहाँ के लोगों को एक सेफर एक माहौल फराहम करेंगे
जी,
ये इसका ऑब्जेक्टिव रहा। और दुनिया और बैरून दुनिया में इसका ये ऑब्जेक्टिव रहा कि हम एक माइंडलेस दहशत और मारामारी मारधाड़ और कुश्त खून हम इन फोर्सेस के खिलाफ नबर्द आजमा हैं और दुनिया को हम सेफर बना रहे हैं इसलिए कि हम इन फोर्सेस को ख़त्म करना चाहते हैं, ये इसका ऑब्जेक्टिव रहा। अब आप ये देखें कि अभी जो यहाँ डोमेस्टिकली जो डिबेट्स हो रही हैं उनमें यहाँ का शहरी ये कबूल करने के लिए तैयार नहीं है कि यहाँ की जिंदगी कुछ महफूज तर बन गई है, वो ये सवाल करते हैं कि इससे आखिर क्या फर्क पड़ा है, यानी किस हद तक आपने हमारी जिंदगियों को बेहतर बनाया है। इसलिए कि 9/11 के बाद अमेरिका ने जो मुहिम जुई की उसके बहुत ही खतरनाक असरात यहाँ की डोमेस्टिक एजेंडा पर पड़ रहे हैं, यहाँ की रोजमर्रा की जिंदगी बहुत मुश्किल से मुश्किल तर बनती जा रही है। तो गुजारिश ये है कि कोई भी वाकया हो, कोई भी कत्ल का वाकया हो, कोई भी एक्सीडेंट हो, आप एक प्राइमा फेशी एक जो 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 बिल्कुल आंखों के सामने हो उसकी बिना पर आप कई लोगों को जेर हिरासत लेते हैं, सस्पेक्ट्स की बिना पर आप ये कहते हैं कि भाई ये 10 अफराद मशकूक हैं, उसके बाद एक प्रोसेस के जरिए आप 10 के 10 लोगों को आप मुजरिम नहीं ठहराते, आप एक बाज़ाब्ता एक तहकीक का एक प्रोसेस चलाते हैं जिसके नतीजे में आप कुछ लोगों को बिल्कुल बिल्कुल आप उनको ठहराते हैं कि आपने कोई गलती नहीं की, आप बिल्कुल सस्पेक्ट थे लेकिन आपने ये काम किया नहीं था, और कुछ लोगों पर आप जिम्मेदारी फिक्स करते हैं। मेरी गुजारिश है, ये देखिए हर किसी की अपनी राय है, मेरी भी अपनी राय है, लेकिन मैं ये अपनी राय नहीं कह रहा हूँ, मैं आपसे और आपके हवाले से तमाम नाजरीन से ये हकाई की जुबान में बात करता हूँ कि अगर 9/11 हुआ तो 9/11 की जिम्मेदारी जो बिला किसी शक शुबा के अमेरिका और मगरबी दुनिया ने अलकायदा पर डाली और उसकी बिना पर फिर मुहिम जुई की, तो ये कहाँ से कन्विंसिंग केस है, ये कहाँ ये जिम्मेदारी आप बताइए कि ये कौन सा प्रोसेस था जिस प्रोसेस में ये तय हुआ कि हाँ यही मुजरिम लोग हैं। मैं ये कह रहा हूं कि ये बुनियादी सवाल कि 9/11 किसने किया आज तक तिश्ना तलब है, और इसमें सॉरी और इसमें ईरान के सदर डॉक्टर अहमदी नजाद का ये यूएन में कहना कि इस पर एक कमीशन बिठाया जाए बिल्कुल हक बजानिब था, इसलिए कि अभी तक इसका फैसला ही नहीं हुआ है। और अब देखिए इसके अब थोड़ा सा आगे चले, अब मैं मुख्तसर अल्फाज में कहूंगा कि अगर आप ये फर्ज करते चलें कि इसको अलकायदा ने किया, अलकायदा और उसका मतलब यह है कि हमें अफगानिस्तान में लड़ाई करनी है, ये देखिए ना हमेशा एक 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 कॉज इफेक्ट के दरमियान एक 1-to-1 रिलेशन होती है, आप ये कहें कि कहीं पे आग लगी तो आप उस पर पानी डालते हैं, इन्हें एक 1-to-1 रिलेशन है, जब आग है तो पानी डालना है, लेकिन यहां 1-to-1 रिलेशन ही नहीं है। अब ये मालूम नहीं कि 9/11 किसने किया, ठीक है अलकायदा ने किया, अब ये मालूम नहीं कि अगर अलकायदा ने किया तो अफगानिस्तान पर लड़ाई क्यों, इराक में क्यों जाना, तो ये सारा मामला बहुत ही गड़बड़ और बहुत ही मशकूक है। और इसके पीछे असल में मैं ये आपसे आखिरी में गुजारिश करूंगा कि असल में देखिए ये एक बहुत ही तफसील तलब एक मौजू है, लेकिन मैं आपसे ये गुजारिश करता हूं कि असल में ये मगरिब की एक दानिस्ता कोशिश है, वो हमारे लिए एक तारीख, वो हमारी तारीख को डिफाइन करना चाहते हैं। देखिए ना हम जिस जमान मकान में रह रहे हैं हमें खुद इसकी पहचान करनी चाहिए, हमें खुद समझना चाहिए हम कौन हैं, हमारे इर्द गिर्द क्या है। मगरिब ये काम हमारे लिए कर रहा है, वो हम पर ये एक नैरेटिव बना रहा है, ایک تاریخی ایک ڈسکورس بنا رہا ہے کہ جیسے 9/11 سے دہشت شروع ہوئی اور پھر ایبٹ آباد میں آج سے کچھ مہینے پہلے ختم ہوئی. یہ تاریخ کا یہ نریٹو جو ہے یہ سراسر رابش ہے, اس کو ہمیں سراسر ریجیکٹ کرنا چاہیے. 9/11 پر کوئی نئی بات شروع نہیں ہوئی. مغرب کا جو اسلام کے ساتھ اور مسلم دنیا کے ساتھ جو رشتہ تھا وہ 9/11 سے پہلے بھی یہی تھا. آپ کو معلوم ہے کہ پرشین گلف میں جب ایک ایران جانے والا جہاز شوٹ کیا گیا اور معصوم پیسنجرز سارے کے سارے مارے گئے, وہ امریکی ایما پر تھا. آپ کو معلوم ہے کہ حجاج کرام جب ان کو 400 حجاج کرام پر گولیاں چلائی گئی حرم شریف میں جہاں پر خون بہانا حرام ہے, وہ امریکہ کے ایما پر سعودی آل سعود نے کیا, وہ 9/11 سے پہلے تھا. اور اسرائیل کی کریشن جو 1948 میں ہے, فلسطینیوں کو اپنے گھر سے بے گھر کرنا, وہ 1948 اور اس سے پہلے کا ہے, 9/11 سے پہلے کا ہے. تو 9/11 پر کوئی نئی بات شروع نہیں ہوئی. البتہ یہ ایک نیریٹو بنایا جا رہا ہے کہ جیسے 9/11 سے تاریخ شروع ہوئی اور اب اس کو ایبٹ آباد پر اور کہاں کہاں اس کو کہا جا رہا ہے کہ اب یہ یہاں پر ختم ہوگی یہاں پر ختم ہوگی. تو اس ساری بات کو ہمیں ریجیکٹ کرنا چاہیے اور ہمیں بنیادی سوال اٹھانا چاہیے کہ 9/11 کو کس نے کیا, اس پر ایک غیر جانبدار انٹرنیشنل کمیشن بٹھایا جانا چاہیے.
بہت بہت شکریہ اندرابی صاحب, بہت بہت شکریہ. اور ناظرین چلتے ہیں دہلی اسٹوڈیو جہاں ہندوستان کے سینئر سیاستداں اور ہندوستانی کمیونسٹ پارٹی کے مرکزی رہنما شمیم فیضی صاحب موجود ہیں. فیضی صاحب السلام علیکم. فیضی صاحب
جی
فیضی صاحب, اکثر امریکی تجزیہ نگار اور دانشور بھی 9/11 کے واقعات کو مشکوک قرار دیتے ہیں اور بہت سے امریکی دانشوروں نے حالیہ دنوں میں جب 9/11 کی برسی قریب آئی ہے تو اپنے کالموں میں کھل کر لکھا ہے کہ یہ ایک ڈرامہ تھا جو ایک خاص ہدف کے تحت اسٹیج کیا گیا تھا. اور بہت سے لوگوں نے, خود امریکی ایسے مصنف موجود ہیں جنہوں نے اس ڈرامے کو صہیونی لابی اور امریکی انتظامیہ کا خلق کردہ قرار دیا ہے. آپ کیا کہتے ہیں, یہ امریکہ کے مخالفین کا کام تھا یا صہیونی لابی اور امریکی اسٹیبلشمنٹ کا؟
دیکھیں میں بھی
جی,
حالانکہ ابھی بھی امریکی مبصرین کھل کر تو نہیں کہہ رہے ہیں جو آپ کہہ رہے ہیں, لیکن میں چاہتا تھا کہ اس 10ویں سالگرہ پر کم سے کم امریکی مبصرین اور امریکی مبصرین زیادہ معروضی انداز میں 9/11 کا جائزہ لیتے. ہمیں اس بات کو نہیں بھولنا چاہیے کہ 9/11 کا اپنا ایک پس منظر ہے. دنیا سے جب امریکہ اکیلی سپر پاور رہ گیا, اس وقت اس کی وزارت خارجہ کے کہنے پر سموئل ہنٹنگٹن نے ایک تھیوری پیش کی اور اس نے یہ کہا کہ اب دنیا میں طبقاتی جدوجہد نہیں بلکہ ثقافتوں کی جنگ ہی بنیاد ہوگی, اور ثقافتوں کی جنگ میں مغربی ثقافت کو اسلامی ثقافت کے مقابلے میں کھڑا کیا گیا. اور 9/11 کو اسی مقصد سے استعمال کیا گیا کیونکہ اس سانحے کے فوراً بعد جو پہلا تبصرہ جارج بش نے کیا وہ یہ تھا کہ یہ کرسویڈ ہے, یعنی صلیبی جنگ ہے, یعنی عیسائیوں اور مسلمانوں کے بیچ ایک جنگ کے طور پر پیش کیا گیا. اور امریکہ اور عالمی رائے عامہ کو اس بات کے لیے تیار کرنے کی کوشش کی گئی کہ اب عالم اسلام پر دھاوا بول دیا جائے. جارج بش نے خود ایکسس آف ایول کے نام پر عراق, ایران اور نارتھ کوریا کا نام لیا اور یہ کہا کہ انہیں ختم کرنا ضروری ہے. 9/11 کے نام پر القاعدہ کو ذمہ دار ٹھہرا کر افغانستان پر دھاوا بول دیا گیا, और अफगानिस्तान में पिछले 9 सालों में जो तबाही व बर्बादी की गई है वो हमारी नज़रों के सामने है। फिर इसी इसके बाद अवामी तबाही के हथियारों को तलाश करने के नाम पर इराक़ पर धावा बोल दिया गया, और आप तो कह रहे हैं कि एक रिपोर्ट के मुताबिक 12 लाख अफराद हलाक हुए, लेकिन खुद अमरीकी स्टेट डिपार्टमेंट ने माना है कि अफगानिस्तान, इराक, इन दो जगहों पर जो फौजी मारे गए हैं उनकी तादाद 1,37,000 है। दरअसल अमेरिका की कोशिश ये थी कि दहशतगर्दी के खिलाफ आलमी जंग के नाम पर सारी दुनिया को आलम इस्लाम के खिलाफ खड़ा किया जाए। खुद हम अपने मुल्क में देखें, हमारे मुल्क में दहशतगर्दी कोई नई नहीं है, 9/11 के बाद पैदा नहीं हुई, इससे पहले हमारे मुल्क में शुमाल मशरकी खत्ते में दहशतगर्दी रही है, जम्मू कश्मीर में रही है, दूसरे इलाकों में नक्सलवादी दहशतगर्दी रही है। लेकिन अमेरिका की तरफ से कहा गया कि 9/11 के बाद इस दहशतगर्दी ने एक शक्ल इख्तियार कर ली है, और खुद उस वक्त के हमारे वजीर आजम ने बदबख्ती से ये कहा कि सारे मुसलमान दहशतगर्द नहीं हैं, बल्कि सारे दहशतगर्द मुसलमान हैं। ये एक मखसूस अंदाज फिक्र की अलामत थी, और इस अंदाज फिक्र के तहत फिर हमारे मुल्क में भी दहशतगर्दी के हमले होने लगे। और पिछली 10 दहाइयों में पहले तो हम सुनते रहे, कभी कोई कभी इंडियन मुजाहिदीन, कभी लश्कर तैयबा, कभी हिजबुल हरकतुल जहाद, और ना जाने किस किस के नाम। लेकिन अब खुद हमारे वजीर दाखला कह रहे हैं कि नहीं, इसमें होम ग्रोन मॉड्यूल्स भी हो सकते हैं, यानी हमें थोड़ा सा अब अपने आप को अमेरिका की इस फहम से दूर करना होगा कि दुनिया की सकाफत को सिर्फ इस्लामी सकाफत से खतरा है। ये इसलिए ज़रूरी है कि असल में अमेरिका इस क्लैश ऑफ सिविलाइजेशन के नाम पर इस्लामी दुनिया पर अपना तसल्लुत बरकरार रखना चाहता है। खुशकिस्मती या इत्तेफाक से यही वो खित्ता है दुनिया का जहां सबसे ज़्यादा कुदरती वसाइल पाए जाते हैं, और अमेरिका ये कबूल नहीं कर सकता कि ये कुदरती वसाइल उसके असर से निकल जाएं। इसलिए वो कोई भी तरीका अपना सकता है, वो कोई भी हिकमत अमली अपना सकता है। 9/11 की हिकमत अमली भी इसका ही हिस्सा है। आपने हवाला दिया कि 10वीं बरसी के मौके पर बास अमरीकी मुबसरीन ने कहना शुरू कर दिया है कि शायद इसमें सहूनी ताकतों और खुद अमरीकी इंतज़ामिया का हिस्सा था। मैं आपको याद दिलाऊं कि इंटरनेट पर कम से कम 1 दर्जन से जायद ऐसी वेबसाइट हैं जिन पर बार बार ये कहा गया है कि इस हमले के पीछे इजरायली मोसाद और अमरीका की अपनी एजेंसियों का हाथ था। वरना आज तक इसराइल और अमरीका इस बात की तर्दीद क्यों नहीं कर सका कि 9/11/2001 को वर्ल्ड ट्रेड टावर में काम करने वाले 4,000 के करीब यहूदी उस दिन पूरे छुट्टी ले लेते हैं, दफ्तर नहीं आते हैं, उनमें से एक भी हलाक नहीं होता है। आखिर उन्हें इसका अगर पहले से पता था तो ये इत्तला उन्हें किसने दी। इससे ये सवाल तो हमेशा बाकी रहेगा कि ये कार्रवाई एक मखसूस हिकमत अमली के तहत, जिसे सकाफतों की टकराव की हिकमत अमली कहा जा सकता है, के नाम पर आलम इस्लाम पर कब्जा करने के लिए 9/11 की कार्रवाई की गई, और ये कार्रवाई बिलाशुबा अमरीकी इंतज़ामिया, मोसाद और उसकी दीगर एजेंसियों ने की थी।
बहुत बहुत शुक्रिया फैजी साहब, बहुत बहुत शुक्रिया। डॉक्टर अंदराबी साहब, ये 9/11 की जो कार्रवाइयाँ थीं, इसमें अगर अमरीकी इंतज़ामिया, मोसाद और सहूनी लॉबी इसमें मुलव्वस रही है, तो उनका हदफ क्या था?
देखिए, मैं जहाँ तक मेरी जाती राय का ताल्लुक है, मैं
जी
इसको एक ओपन क्वेश्चन समझ रहा हूँ।
जी
मुझे इस तरह की जो थेरीज आ रही हैं कि इसमें अमरीकी इंतज़ामिया या मोसाद या इस तरह के लोग शामिल थे,
जी
मुझे अभी उनमें उतना कन्विंसिंग वो मुझे नहीं लग रही है।
जी
मसलन ये जो आप के मेहमान जो 4,000 यहूदियों की बात कर रहे थे, तो वो भी एक मशकूक फिगर है। वहाँ अभी एक ही वहाँ 4,000 वो काम करते हैं और उस रोड लीव पे गए थे, ये फैक्ट भी ज़रा डिबेटेबल है। तो लिहाजा मैं उनमें जाना नहीं चाहता, लेकिन मैं बस इसी पे इसरार कर रहा हूँ कि ये एक ऐसी चीज़ है जिसमें इन्वेस्टिगेशंस प्रॉपर नहीं हुई है। यानी हर चीज़ के इन्वेस्टिगेशन का मतलब यही होता है कि पॉसिबिलिटीज ढेर सारी होती हैं, लेकिन पॉसिबिलिटीज को आप धीरे धीरे एक्सक्लूड करके एक यकीनी नुक्ते पर आ जाए। यहाँ ये प्रोसेस नहीं हुआ, यहाँ एक पॉसिबिलिटी के तौर पर, और वो भी देखिए कितनी सितमज़रीफ़ी है, अलकायदा का नाम लिया गया। और अलकायदा आप देखिए, अलकायदा कौन सी, यानी अगर मैं आपसे पूछूं आप अलकायदा के बारे में क्या जानते हैं, तो आप वही कहेंगे जो बीबीसी और वेस्टर्न जो मीडिया ने आपको पहले बताया। देखिए ना, मिस्र में तंजीम है इख्वान मुस्लिमीन, पाकिस्तान में जमात इस्लामी है, दूसरी तंजीमें हैं, इंडिया में है। एक सियासी तंजीम एक ओपन चीज होती है, आप जाए आप उनके लीडरों को जानते हैं, उनके उनके स्टैंड क्या हैं, उनकी पोजीशन क्या है उसको आप जानते हैं। ये अलकायदा सारा जो है ये एक मीडिया क्रिएशन है। अब मुझे आप बताएं तो मुझे मालूम ही नहीं है कोई अलकायदा या नहीं है, यानी एक मीडिया और इंटेलिजेंस क्रिएशन है ये कोई ओपन एक ऐसी चीज है ही नहीं, तो उस पर इल्जाम लगाया गया। अब ये सितम जरीफी है कि जिस पर इल्जाम लगाया गया वो भी एक मशकूक चीज है। यानी ज्यादा से ज्यादा जो यकीनी बात है वो ये है कि उसामा बिन लादिन जिसका नाम लिया गया वो अफगानिस्तान में था, लेकिन वो अमेरिका की साइड पे काम कर रहा था सोवियत यूनियन के खिलाफ, उतनी बात तो डेफिनेट है। उसके बाद क्या हुआ, वो उसामा बिन लादिन के वीडियोज अलजीरा के जरिए दुनिया के सामने आते थे। अब वो वीडियोस हैं कि नहीं, वो डॉक्टर्ड हैं, वीडियोस डॉक्टर भी होते हैं, वीडियोस बनाए भी जाते हैं, यानी मैं कह रहा हूं कि बहुत फिशी मामला है, बिल्कुल एक जरा बहुत ग्रे एरिया है, यानी बिल्कुल यकीन के साथ कुछ कहा ही नहीं जा सकता। अब मैं ये गुजारिश आपसे कर रहा हूं कि इसमें 11 सितंबर का वाकया किसी जिसने भी किया वो आप छोड़िए, असल में देखना यह है कि इसको इस्तेमाल कैसे किया गया। इसमें बिल्कुल शक नहीं है, जैसा कि आज भी डॉक्टर अहमदी नजाद ने अपने एक स्टेटमेंट में कहा कि अमेरिका ने इसको दुनिया में अपनी हेजमनी कायम करने के लिए इस्तेमाल किया, और उसको उसको मालूम है, अमेरिका समझता है कि हम किसी दहशत के खिलाफ, हम दहशत गर्दों के खिलाफ नहीं जा रहे हैं, हम दुनिया में अपनी अपना कंट्रोल जमा रहे हैं। और उस कंट्रोल में भी, अगर मैं इख्तसार से आपको कहूं, उस कंट्रोल में भी ये चीज सामने रखनी चाहिए कि मगरिब और इस्लाम का जो रिलेशन है ये 9/11 का ही मामला नहीं है, ये काफी इसका एक पस मंजर है। और इस पस मंजर में खुसूसन ऑटोमन एम्पायर के बाद जब वो उसका डिसमेंटलिंग हो गया, तो मामला ऑलमोस्ट तय हुआ था। छोटी छोटी मुस्लिम रियासतें थी और वो सारे अमेरिका के जेर असर थी। ईरान का जो इस्लामी इनकलाब आया उसने पहली बार एक प्रैक्टिकल एक पॉसिबिलिटी इस दौरी जदीद में इस्लाम के सियासी निज़ाम की, और यह कि इस्लाम का सियासी वजूद हो सकता है इस डे एंड एज में, इस दौर में यह ईरान के इस्लामी इनकलाब ने सामने लाया। लेकिन यह अभी एक इब्तिदा हुई थी। मैं आपसे कहता हूं कि ये बहुत जरूरी है समझना कि अमेरिका ने एक, अक्सर ये होता है ना कि आप एक डेंजर फोर्स ही करते हैं, आप एक सुलगती हुई चिंगारी को देखते हैं, लेकिन आप उस पर हमला नहीं कर सकते, यानी वो जस्टिफाइड नहीं होता। लेकिन ये सुलगती हुई चिंगारी ये एक बहुत ही मानी खैज चीज होती है, लेकिन इसको दबाने के लिए आप एक स्मोक स्क्रीन क्रिएट करते हैं। तो अमेरिका ने ये मुस्लिम जहादी एक जो एक तहरीक चली, देखिए एक जहादी फिक्र پیش کرنا الگ بات ہے. میں کوئی کتاب لکھوں جس میں میں جہاد کے فضائل بیان کروں یا جہاد کی ضرورت بیان کروں, لیکن ایک جہادی مہم کو میں لیڈ کروں یہ الگ بات ہے. اس کے لیے امامت اور تنظیم کی ضرورت ہے جو ابھی مسلمانوں میں ہے نہیں. تو امریکہ نے ایک جہادی ایک ایسی ایک مومنٹ چلائی انڈیا میں, پاکستان میں, دنیا بھر میں, اور اس جہادی مومنٹ کو سموک سکرین بنایا اس اصل خطرے سے نمٹنے کے لیے. اب کسی بھی آپ کسی بھی یعنی باخبر انسان سے اگر آپ پوچھیں گے تو آپ وہ بتائے گا آپ کو کہ ایران کے اسلامی انقلاب کے بعد امریکہ کی فورن پالیسی میں ایران کو ایران کے ساتھ ٹیکل کرنا, ایران کے خطرے سے نمٹنا یہ ٹاپ پرائیورٹی ہے. تو یہ سارا القاعدہ افغانستان جانا دوسری جگہوں یہ ایک سموک سکرین ہے. اصل خطرہ اس وقت امریکہ کو ایران سے ہے, اس لیے کہ ایران نے دکھایا کہ ایک اسلامی مستقبل ممکن ہے اس دنیا میں. تو اسی لیے امریکہ اس کو پری ایمپٹ کرنے کے لیے ایک خطرے کو اس نے دیکھا, لیکن وہ اس پہ چڑھائی نہیں کر سکتا. اس نے ایک سموک سکرین کریٹ کیا اور مسلمانوں کے وسائل ختم کیے, لوگوں کو ختم کیا, خوف زدہ کیا, جو لانگ ٹرم چیزیں ہو سکتی ہیں ان کو پری ایمپٹ کیا. تو یہ ایک اس میں میری گزارش ہے اور یہ اس میں سمجھنے کی بات ہے.
شکریہ جناب. فیضی صاحب, اندرابی صاحب نے ایک بات اٹھائی ہے کہ 9/11 کے واقعات کی بین الاقوامی سطح پر تحقیق کیوں نہیں کی گئی.
بین الاقوامی سطح پہ
اس کی تحقیق کی بات کیوں نہیں اٹھائی گئی؟
آپ کا سوال دہرائیے.
دیکھیے, 9/11 کا واقعہ کوئی معمولی واقعہ نہیں تھا. اس میں دعویٰ کیا گیا کہ کئی ہزار لوگ مر گئے, اور اسی واقعے کو بہانہ بنا کر کم سے کم دو ملکوں پر امریکہ نے براہ راست قبضہ کر لیا, اور پوری دنیا میں اس نے دہشت گردی کے خلاف مہم کے نام پر ایک مہم شروع کر دی, جس واقعے سے پوری دنیا متاثر ہوئی ہو, اس واقعے کی بین الاقوامی سطح پر بین الاقوامی تحقیقاتی ٹیم کے ذریعے تحقیق کیوں نہیں کرائی گئی؟ میرا سوال یہ ہے.
تحقیق کرے کون؟ اس وقت اقوام متحدہ کی جو حالت ہے, اقوام متحدہ پوری طرح سے امریکی دباؤ میں ہے. ہم یہ دیکھ رہے ہیں کہ بحرین میں سڑکوں پر لوگ ہلاک کیے جاتے ہیں, اور وہاں سعودی عرب متحدہ عرب امارات اپنی فوجیں بھیج دیتا ہے اور اسے جائز ٹھہرایا جاتا ہے, اور اقوام متحدہ کے جنرل سیکرٹری اگر شام میں 5 لوگ پولیس کی گولی سے ہلاک ہوتے ہیں تو اسے انسانی حقوق کے خلاف ورزی قرار دیتے ہیں, لیکن لیبیا میں سینکڑوں اور ہزاروں لوگوں کو امریکی, فرانسیسی اور اطالوی بمباری میں مار دیا جاتا ہے تو اسے انسانی حقوق کے تحفظ کا نام دیا جاتا ہے. اس وقت جو لوگ بین الاقوامی تحقیق کر سکتے تھے, بدبختی سے وہ بھی امریکہ کے دباؤ میں ہیں, امریکہ کے تحت ہیں, اور وہی کرتے ہیں کہتے ہیں جو امریکہ چاہتا ہے, اور اسی وجہ سے اس 9/11 کے واقعے کی, جس کی یقینی طور پر ایک بین الاقوامی جانچ ہونی چاہیے تھی, وہ نہیں کروائی گئی, اس لیے کہ امریکہ یہ نہیں چاہتا تھا کہ سچائی دنیا کے سامنے آئے. لیکن میں نے انٹرنیٹ پر ایک درجن سے زیادہ ویب سائٹ کا حوالہ دیا ہوں
جی,
اور اندرابی صاحب کو شاید پتہ نہ ہو, 4000 کا جو اعداد میں نے بیان کیے وہ میرے نہیں ہیں, ان ویب سائٹ پر ہے اور اسرائیل کی وزارت خارجہ کے حوالے سے ہے. اس سے یہ کہنا کہ صرف مشکوک ہے کافی نہیں ہے, اب اس بات کی بہت واضح علامتیں سامنے آ چکی ہیں کہ یہ کلیش آف سویلائزیشن کی تھیوری کو لاگو کرنے کے نام پر امریکی انتظامیہ, صہیونی لابی اور اسرائیل کی موساد نے مل کر یہ 9/11 کی کاروائی کی تھی, اور اس کے بعد جو ایک دہائی میں واقعات ہوئے ہیں چاہے وہ افغانستان پر حملہ ہو، چاہے وہ عراق پر قبضہ ہو، چاہے وہ ایران کے خلاف لگاتار سازشیں ہوں، یہ اسی بات کی علامت ہے کہ امریکہ بنیادی طور پر کلیش آف سیولائزیشن کی تھیوری کے تحت عالم اسلام کو اپنے قبضے میں کرنے کی کوشش کر رہا ہے۔
بہت بہت شکریہ فیضی صاحب۔ اندرابی صاحب، یہ بین الاقوامی تحقیق کا جو نقطہ آپ نے اٹھایا ہے، ایران نے بھی یہ تجویز پیش کی تھی کہ اس واقعے کی تحقیق کے لیے ایک بین الاقوامی کمیشن تشکیل دیا جائے، جس پر امریکہ چراغپا ہو گیا۔ لبنان میں ایک سابق وزیر اعظم ایک دھماکے میں مارے جاتے ہیں، اور امریکہ کی ایما پر اور امریکہ کی پشت پناہی اور اس کے اصرار سے بین الاقوامی تحقیقاتی کمیٹی قائم کر دی جاتی ہے، جبکہ اس واقعے کا تعلق ایک ملک سے ہے، ایک سابق وزیر اعظم مارا گیا ہے، اور اس کے مارے جانے سے اس کا کوئی بین الاقوامی کوئی اثر مرتب ہونے والا نہیں ہے، لیکن امریکہ میں جو واقعہ رونما ہوا اس سے پوری دنیا متاثر ہوئی ہے۔ اس واقعے کی بین الاقوامی تحقیق اگر نہیں ہونی چاہیے کہ یہ واقعہ امریکہ میں ہوا، صرف امریکی ایجنسیاں اس کی تحقیق کریں گی، تو پھر لبنان کے سابق وزیر اعظم کے مارے جس دھماکے میں مارے گئے، اس کے لیے بین الاقوامی عدالت اور بین الاقوامی تحقیقاتی ٹیم پر اتنا اصرار کیوں؟
جی، یہ اصل میں بات وہیں پر آتی ہے کہ اس میں لبنان میں ایک کلیئرلی ایک پولیٹیکل انٹرسٹ امریکہ کی جو ہے وہ حزب اللہ کو کسی نہ کسی طرح سے امپلیکیٹ کرنا، اور وہ ہوا بھی اس کمیشن میں، ان پہ انگلی اٹھائی گئی ہے۔ حالانکہ حزب اللہ نے بہت صاف انداز میں کہا ہے کہ یہ سارا کچھ فیبریکیٹڈ ہے، اس میں کوئی حقیقت کوئی سچائی نہیں ہے، لیکن اس میں واضح طور ایک پولیٹیکل انٹرسٹ ہے۔ لیکن یہ 9/11 کا مسئلہ جو ہے، آپ دیکھیے نا، اس نے ایک بھاری پیمانے پر جو افغانستان عراق وغیرہ میں جو ابھی فگرز بھی اب سامنے آ رہی تھی کتنی وہاں پہ تباہی مچائی، لیکن اس کے لوکل اثرات بھی بہت زیادہ ہوئے۔
جی،
اس سے لوکل اثرات یہ ہوئے کہ یہاں کی معیشت جو ہے اس وقت جو بہت زیادہ ٹربل میں ہے، بہت زیادہ پرابلم میں ہے، تو اس کی ساری وجہ یہی ہے کہ امریکہ کی جو مہم جوئی ہے، اس کا افغانستان عراق وغیرہ میں جو اس کا انوالومنٹ ہے، اور یہ لوگ بار بار اس کو اپنے شہریوں کو یہ کہنا چاہتے ہیں کہ ہمیں یہ کرنا ہے، اور اس لیے کرنا ہے کہ ہم آپ کو ایک محفوظ انوائرمنٹ دینا چاہتے ہیں۔ تو اگر اب دیکھیں نا، اگر یہ کوئی بین الاقوامی کوئی انڈیپینڈنٹ اگر ایک تحقیق ہوتی ہے اور اس کے نتیجے میں اگر کوئی دوسری فائنڈنگ سامنے آ جائے، تو اس امریکہ نے جو خود اپنی ایک فائنڈنگ بنائی ہے اور اس فائنڈنگ پہ ایک پالیسیوں کی اور اقدامات کی ایک بہت بڑی تعمیر کی ہے، اس ملک میں جانا، اس ملک میں، یعنی ایک بہت بڑا ایک اس نے ایک سلسلہ شروع کیا 9/11 کی، جو اس کی اپنی فائنڈنگ ہے اس کو بنیاد بنا کر۔ اب اگر وہ فائنڈنگ ہی ختم ہو جاتی ہے تو یہ سارا معاملہ کوشچنیبل بنے گا، اور اس میں جنہوں نے پارٹیسپیٹ کیا وہ بھی کوشچنیبل بن جائے گا۔ اب یہاں جو پرائم منسٹر تھے ٹونی بلیئر، یہاں برٹن میں، ان کے جانے کا یہ ایک خاص وجہ ہوئی ان کے ایگزٹ کی، کہ جب یہ دیکھا گیا کہ عراق آپ گئے لیکن وہاں کوئی ماس ڈسٹرکشن کے آپ نے وہاں کوئی ویپن نہیں دیکھے، تو پھر آپ گئے کیوں؟ تو یہ کرٹیسزم ذرا اتنا زیادہ ہوا کہ ٹونی بلیئر کے جانے کی یہ خاص وجہ بن گئی۔ تو اسی طرح یہ مغرب کے جو قائدین ہیں، جارج بش ہیں، اس وقت اب اوباما ہیں، یہ سارا کچھ جو ہے، اگر 9/11 کی فائنڈنگ ایک انڈیپینڈنٹ ادارے سے ہوئی اور اس نے ان کی فائنڈنگ کو ناک آؤٹ کیا، تو ان کا سارا کچھ یہ کیا درا ختم ہو جائے گا۔ اور یہ صرف یہ حکمرانی نہیں ہے، یہ ایک پوری ملی بھگت ہے۔ اب دیکھیں یہاں کی جو آرمز انڈسٹری ہے، اس نے اس سے کتنا بینیفٹ کیا، بینکوں نے کتنا بینیفٹ کیا، यहाँ की जो बड़ी बड़ी कंपनियां हैं रिकंस्ट्रक्शन की, अभी उन्होंने अभी लीबिया में टेंडर दिए हैं और वो लीबिया भी जा रहे हैं रिकंस्ट्रक्शन के लिए, इराक में उनने कितना कमाया, तो ये एक बहुत बड़ी मिली भगत है। और ये सारे कटेरे में खड़े होंगे कि आपने ये सारा कुछ खड़ा क्यों किया, जबकि वो जो आप बता रहे हैं वो था ही नहीं। तो लिहाजा इसीलिए इसकी एक इन्वेस्टिगेशन इसकी जरूरी है। अब ये कि वो अक़्वामे मुत्तहिदा के जरिए हो या उसका कुछ और तरीका हो, लेकिन आपने ये बहुत ही अच्छी एक इसको एक मिसाल दी लेबनान में रफीक खरीरी के कत्ल के साथ कि वो महज एक शख्स, एक प्राइम मिनिस्टर का कत्ल था। इंडिया में भी कई प्राइम मिनिस्टर्स कत्ल हुए, राजीव गांधी कत्ल हुआ, उस पर कोई बैन अक्वामी कमीशन तो नहीं बने। अब अमेरिका का इसरार क्यों है कि रफीक खरीरी के उस पर कोई कमीशन बने, तो वो वाजह तौर पर अमेरिका का एक पॉलिटिकल इंटरेस्ट। वरना इस तरह के वाकया तो होते रहते हैं ममालिक में, जबकि 9/11 का वाकया यूनिक है इसलिए कि इसने सारी दुनिया को मुतासर किया है।
जी बहुत बहुत शुक्रिया। आगा मसूद हुसैन साहब से हमारे साथियों ने बताया कि टेलीफोन लाइन के जरिए राबता बरकरार हुआ। आगा मसूद हुसैन साहब अस्सलाम वालेकुम जनाब।
वालेकुम सलाम
जनाब। 9/11 की 10वीं बरसी है और आज हमारी गुफ्तगु का यही मौजू है, इस वाकये के आलमी असरात क्या मरतब हुए हैं?
देखिए मैं अभी मतलब ये तो 2-3 पहले मैं डेट्रॉइट में था, वहां गया था मैं अपनी बेटी से मिलने के लिए और वहां पे मेरे 2-3 यूनिवर्सिटी में लेक्चर भी थे साउथ एशिया से मुतालिक। तो मैं अर्ज कर रहा हूँ कि खुद अमेरिकन जो है वो 9/11 के सिलसिले में बड़े कंफ्यूज हैं और बल्कि लोग ये कहते हैं मतलब उसमें अमेरिकन भी शामिल हैं यानी, और उसमें पाकिस्तानी मुसलमान हिंदुस्तानी मुसलमान भी शामिल हैं, वो ये कहते हैं कि ये एक बहुत बड़ी साजिश थी जिसमें कि यहूदी पेश थे। और उस दिन जिस दिन ये वाकया हुआ तो उस दिन तकरीबन वहाँ उस ट्विन टावर्स में कई सौ यहूदी जो है वो मुलाजिम थे, लेकिन जब जिस दिन ये उस पर हमला हुआ तो इनमें से सिवाय एक के बाकी सब ने छुट्टी ले रखी थी। तो इस बात की निशानदेही होती है कि जो 9/11 है उसमें वही जो लोग इस वक्त पूरे दुनिया को फतेह करना चाहते हैं, खुसूस इस्लामी दुनिया को तबाह बर्बाद करना चाहते हैं, ये वही लोग जो हैं वो पेश हैं। और 9/11 के बाद तो दुनिया बहुत बदल चुकी है। और ये भी मैं आपकी खिदमत दर्ज करूं कि साम्राज्य अब एक नए लिबादे में लोगों के सामने आ रहा है। पहले तो एक बराह रास्त साम्राज्य का तरीका ये था कि वो आकुपाई कर लेते थे, जैसे कि इराक को किया, जैसे अफगानिस्तान को किया। अब ये बिल्कुल एक नए तरीके से वो आने वाली है जिसमें कि यहूदियों का बहुत बड़ा रोल नजर आता है। आपको मालूम है 20 तारीख को फलस्तीन के सिलसिले में एक करारदाद जो है वो आने वाली है जनरल असेंबली में, और एक फलस्तीनी रियासत का क्याम जो है उस पर तमाम मुसलमान मुतहद हैं। लेकिन अभी से मैंने देखा कि अमेरिका में उसके खिलाफ लॉबी चल रही है और कोशिश ये की जा रही है कि जितने भी अक़्वाम मुत्तहिदा के अरकान हैं 199 हैं तकरीबन, कि वो उस सिलसिले में वोट ना दें और ये फलस्तीन की रियासत ना बन पाए। तो आप अंदाजा लगाइए कि 3% जो है यहूदी अमरीका में मुकीम है और 80% उनकी इकोनॉमी पर कब्जा है, अमरीका की इकोनॉमी पे मीडिया उनके पास है और दुनिया के बड़े बड़े कार्टून जो हैं वो उनके पास हैं। तो हम यानी मुसलमान की मैं बात कर रहा हूँ, वो उनको एक बहुत बड़े चैलेंज का सामना है। बल्कि जो स्प्रिंग रिवोल्यूशन जो हैं जिनको के अमेरिकन और जो वेस्टर्न कंट्रीज कहते हैं, ये स्प्रिंग रिवोल्यूशन है जो टूनिसिया में आया, मिस्र में आया, लीबिया में आया, शाम की तरफ बढ़ रहा है और फिर यमन की तरफ, यमन में भी हो रहा है। उनका ये ख्याल है जो बाखबर मुसलमान है वो ये कह रहे हैं कि इसके पीछे भी ये लोग शामिल हैं और ये कहना चाहते हैं कि डेमोक्रेसी आनी चाहिए और डेमोक्रेसी के नाम पे वो सारे तरीक़ेकार वो अख्तियार करेंगे तो जो उनके हक में जाएंगे। मिसाल के तौर पर इराक में सब जो बुरी हुकूमत है इसमें वही फौजी सरबराह शामिल है जो उसकी मुबारक के साथ थे। इसी तरीके से जनरल अब्दीन बिन अली के चले जाने के बाद जो लोग वहां मौजूद हैं उनकी अक्सरियत वही है कि जो पहले डिक्टेटर के साथ थे। अब लीबिया की सूरत हाल तो आपको मालूम है। तो मैं ये कह रहा हूँ कि 9/11 के बाद मुसलमानों में बेदारी तो जरूर है लेकिन उनके दरमियान वो मजबूत इत्तेहाद नहीं है जो कि होना चाहिए। वो जबानी कलामी तो कहते हैं कि इसमें यहूदी शामिल हैं और कई किताबें आई, मेरा ख्याल सैकड़ों किताबें अमरीका में लिखी गई हैं इस मौजू पर, और कुछ किताबें ऐसी हैं जिसमें खुल के उन्होंने कहा है कि इसमें यहूदियों की साजिश थी। तो मैं ये समझ रहा हूँ कि उसमें मुसलमानों को मतलब अपने आप को खुद एहतसाब के लिए पेश करना चाहिए जो कि हमें क्या करना है, किस तरीके से हमें आगे बढ़ना है। और अगर हमारे माध्यम इत्तेहाद नहीं हुआ तो ये 9/11 का वाकया तो बिल्कुल एक ऐसा वाकया है जिससे पूरी दुनिया बदल गई है, सोच बदल गई है, लोग सोचने के अंदाज बदलते चले जा रहे हैं। मैं ही समझता हूँ कि दहशतगर्दी के खिलाफ जंग में मुसलमानों को अपने रवैये पर गौर करना चाहिए कि हमें क्या करना है, क्योंकि इनको तो साम्राज्य इस्तेमाल करेगा, क्योंकि इनके पास तालीम की कमी है, इनके पास कोई विजन भी नहीं है।
जी शुक्रिया आगा मसूद साहब, ये एक सवाल हम और करना चाहेंगे। हमारी गुफ्तगू हो रही थी कि 9/11 के वाकयात की बैन अल-अक़वामी कमेटी या कमीशन के जरिए तहकीकात क्यों नहीं कराई गई? दो मिनट का वक्त हमारे पास है।
जी हाँ, वो इसलिए नहीं कराएंगे, देखिए बात दरअसल ये है कि अगर कोई कमेटी बनती है तो वो जो सैकड़ों किताबें इस वक्त जो कि छप कर आ गई है मार्केट में, जिसमें लोगों ने इशारतन ये बात की है, बात किताबों में तो खुल के कहा है कि इसमें यहूदियों की साजिश है, तो जाहिर है कि वो क्यों कमीशन बैठाएंगे, वो तो कमीशन उस वक्त बैठाते हैं। देखिए आज भी बीबीसी पे जो गुफ्तगू हो रही थी 9/11 में, वो यही कह रहे थे कि वेस्ट के डबल स्टैंडर्ड हैं, दो मियार हैं, एक मियार उनके मफादात के तहत चलता है कि अगर जब तक उनके मफादात पूरे हो रहे हैं तो वो हर चीज ठीक है, लेकिन जब उनके बयारात पर जद पड़ती है या कोई तनकीद होती है या एहतजाज होता है तो वो मियार बदल जाता है। तो मैं ये समझता हूँ कि वो कमीशन कभी नहीं बैठाएंगे, और 9/11 की जो वाकयात हैं उस सिलसिले में मैं आपको फिर बता दूँ कि जो मुसीबत आएगी वो मुसलमान मुल्कों पर आएगी, जिसमें पाकिस्तान और ईरान सरफहरिस्त है।
बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया आगा मसूद साहब। इसी के साथ हम डॉक्टर इनायतुल्लाह अंदराबी और शमीम फैजी साहबान के भी शुक्रगुजार हैं। नाज़रीन अपने तीनों तजिया निगारों के ख्यालात मुलाहिज़ा फरमाए। बहरहाल 9/11 के वाकयात मशकूक थे, और किसी भी वाकये के आमिलीन का पता लगाने के लिए एक बहुत मुसलमा उसूल है, और वो यह है कि किसी भी वाकये के रूनुमा होने के बाद ये देखा जाता है कि इस वाकये से फ़ायदा किसको पहुँच रहा है, और इसी रुख पर तहकीक की जाती है। 9/11 के वाकये के बाद सबसे ज़्यादा फ़ायदा अगर उठाया है तो अमेरिका ने और सहूनी लॉबी ने। अब अगर आज दुनिया के अक्सर तज़िया निगार अमेरिका और सहूनी लॉबी को इस सिलसिले में शक की निगाह से देख रहे हैं तो वो हक बजानिब है। जहाँ तक बैन अल-अक़वामी तहकीकात का सवाल है तो लबनान में रफ़ीक हरीरी कत्ल केस की तहकीकात के लिए बैन अल-अक़वामी कमेटी इसलिए बनाई गई कि उन जमातों को और उन ग्रोहों को हदफ बनाया जाए जो इसराइल के लिए ख़तरा शुमार होते हैं, और 9/11 के वाकयात की तहकीकाती कमेटी कायम करने से इनकार इसलिए है कि अगर बैन अल-अक़वामी सतह पर तहकीकाती कमेटी कायम हो गई, बैन अल-अक़वामी तहकीकाती कमीशन कायम हो गया, तो मुमकिन है कि इसमें मुलव्वस असली चेहरे सामने आ जाएं। तो ले देकर बात वहीं सहूनी लॉबी और इसराइल पर जाकर अटकती। इसी के साथ अंदाज़े जहां अपने अख्तिताम को पहुँचता है, हम आपसे इजाज़त चाहते हैं। खुदा